दोस्रो पत्रुसको पुस्तकमा आज पनि हामी पल्टाउनेछौँ। दोस्रो पत्रुसको पुस्तक 5 हामी 11 खण्डलाई फेरि पनि सुरुमा पढ्नेछौँ। अनि हिजो हामीले जहाँसम्म अध्ययन गरेका थियौँ त्यहाँबाट हामी फेरि अघि बढ्नेछौँ र प्रभुको इच्छामा यो सभामा यहाँसम्मको खण्डलाई म भ्याउने कोसिस गर्नेछु। दोस्रो पत्रुस 1:5-11 यहाँ लेखिएको छ, अनि तपाईँले आफ्नो बाइबलमा राम्रोसँग हेर्नुहोस्। अनि यही कारणले पनि तिमीहरूले सबै यत्न गरेर आफ्नो विश्वासमाथि सद्गुण, सद्गुणमाथि ज्ञान, अनि ज्ञानमाथि संयम, संयममाथि धीरज, धीरजमाथि भक्ति, अनि भक्तिमाथि भाइ भाइको माया, र भाइ भाइको मायामाथि प्रेम थप। किनकि यी कुराहरू तिमीहरूमा छन् र प्रशस्त हुँदै जान्छन् भने यिनीहरूले तिमीहरूलाई हाम्रा प्रभु येशु ख्रीष्टको पहिचानमा बेकम्मा र निष्फल नहुने तुल्याउँछन्। तर जससँग यी कुराहरू छैनन् ऊ अन्धा हो र टाढा देख्न सक्दैन। अनि आफ्ना पहिलेका पापहरूबाट ऊ शुद्ध पारिएको छ भन्ने कुरा उसले बिर्सेको छ। यसकारण भाइहरू हो, आफ्नो बोलावट र चुनाव पक्का गर्नलाई बढी प्रयत्न गर, किनकि तिमीहरूले यी कुराहरू गर्यौ भने तिमीहरूले कहिले ठेस खाने छैनौ। किनकि यसरी तिमीहरूले हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनन्त राज्यमा प्रशस्त गरी प्रवेश पाउनेछौ। आउनुहोस् हामी प्रार्थना गरौँ र अघि बढ्नेछौँ। प्यारो पिता, फेरि तपाईँको सामु हामी आउँदछौँ, अनि दोस्रो पत्रुसको यो खण्डबाट जे हामी अध्ययन गर्न गइरहेका छौँ, पिता हामी प्रार्थना गर्छौँ हरेकलाई सहायता गरिदिनुहोस् यो बुझ्नलाई। हाम्रो माझमा हुनुभएको मुक्ति नपाउनु भएको व्यक्तिहरूलाई पनि आज तपाईँले भेट्नुभएको होस्, अनि तपाईँलाई चिन्नुभएका विश्वासीहरूसँग पनि प्रभु तपाईँले व्यवहार गरिदिनुहोस् यी वचनहरूद्वारा। यदि कोही पछि हट्नुभएको छ र आफ्नो विश्वासमा केही थप्नलाई ध्यान दिइरहनु भएको छैन भने, यत्न गरिरहनु भएको छैन भने पनि प्रभु यो वचनद्वारा तपाईँले कायल पार्नुहोस्। अनि प्रभु यसरी विश्वासमा बढ्नले हामीले पाउने आत्मिक आशिषहरू परिणामहरूको बारेमा पनि हामीलाई अध्ययन गर्दा हुँदै तपाईँले त्यो बुझ्नलाई सहायता गरिदिनुहोस्। पिता मलाई पनि तपाईँको आत्माद्वारा डोर्याइदिनुहोस् र नम्रतामा अनि होसियार हुँदै सल भण्डारी चाहिँ तपाईँको वचन सिकाउनलाई सहायता गर्नुहोस्, अनि यस वचनद्वारा तपाईँले काम गर्नुभएको हृदयहरूसँग धन्यवाद छ। प्रार्थना गर्छौँ प्रभु येशूको नाममा। दोस्रो पत्रुसको पुस्तकको लेखक चाहिँ पत्रुस हुन् भनेर हामीले हिजो अध्ययन गऱ्यौँ, अनि यो चाहिँ पहिलो पत्रुस लेखेको लगतै लेखिएको पत्र हो। तर अचम्म लाग्दो कुरा चाहिँ धेरै आलोचकहरू छन् जसले चाहिँ दोस्रो पत्रुसको पुस्तक चाहिँ प्रेरित पत्रुसले लेखेको होइन भनेर भन्छन्। उनीहरूले कसरी त्यो निष्कर्ष दिन्छन् थाहा छैन, तर दोस्रो पत्रुसमा स्पष्ट लेखिएको छ येशु ख्रीष्टको दास र प्रेरित सिमोन पत्रुसबाट। अनि यहाँ 16 हेऱ्यौँ भने हाम्रो आफ्नै आँखाले उहाँको प्रताप त्यस डाँडामा हुँदाहुँदै हामीले देख्यौँ यसरी भनेको छ। 3:1 भन्छन् यो दोस्रो पत्र म लेख्दछु। त्यसरी पत्रभित्रबाट नै थुप्रै प्रमाणहरू छन् कि यो पत्र चाहिँ पत्रुसले नै लेखेको दोस्रो पत्र हो। हामीले प्रभुको सहायतामा अनि प्रदेश अङ्कलले पहिलो पत्रुसबाट सिकाउँदै हुनुहुन्छ, जहाँ मुख्य विषय चाहिँ दुःख कष्टहरू, आशा, पवित्रता यी विषयहरू छन् भने, दोस्रो पत्रुसमा चाहिँ 2 झुटा शिक्षकहरूको बारेमा चेतावनी दिन्छन्, 3 गिल्ला गर्नेहरूको बारेमा चेतावनी दिन्छन्, ख्रिस्टको आगमनको बाटो हेर्न हामीलाई सहायता गर्छन्। तर 1 चाहिँ अब सक्कली ख्रिस्टियनहरू कस्तो हुनुपर्छ, कस्तो हुन्छन् भन्ने कुरा पत्रुसले बताइरहेका छन्। अनि कसरी हामी बढ्नुपर्छ, सत्य त्याग हुनेछ, यो मुख्य विषय पनि हो यसको, तर तिमीहरू चाहिँ यस्तो गर, तिमीहरू चाहिँ बढ तिमीहरू चाहिँ आफ्नो विश्वासमा प्रगति गर्दै जाऊ। अनि दोस्रो पत्रुस र यहुदाको पुस्तक चाहिँ धेरै मात्रामा मिल्दोजुल्दो पत्रहरू हुन्। अनि त्यहाँ विषयहरू, त्यहाँ शिक्षाहरू चाहिँ केही मात्रामा अथवा अधिकांश मात्रामा मिलेको हामी देख्छौँ। त्यसैले कतिले भन्छन् कि पत्रुसले यहुदाको सारे अरे अथवा यहुदाले पत्रुसको सारे अरे, किन एउटै भयो त्यसो भए? तर हामीलाई थाहा छ उनीहरू दुवैजनाले एउटै स्रोतबाट लेखेका हुन्, अर्थात् परमेश्वरबाट। त्यसैले परमेश्वरले चाहिँ यो कुरालाई दोहोऱ्याउँदै हुनुहुन्छ, अन्तिम समयमा हुने सत्य त्यागीहरू, झुट्टा शिक्षकहरू अनि झुट्टा मानिसहरूबाट, गिल्ला गर्नेहरूबाट होसियार हुन, अनि मुख्य चाहिँ हामी विश्वासीहरूको उन्नतिको लागि। है, उनीहरू त जस्तो छन् त्यस्तो छन्, तर हामी चाहिँ प्रभुमा बढ्नुपर्छ, हाम्रो उन्नति होस् भन्ने यहुदाको पनि इच्छा हो, पत्रुसको पनि इच्छा, अनि मुख्य गरी परमेश्वरको इच्छा हो। अनि हामीले चाहिँ यो विश्वासमाथि थप्नुपर्ने सातवटा कुराहरूको विषयमा अध्ययन गर्दैछौँ हिजोबाट। हुन त त्यहाँ पुगेका छैनौँ, तर हामीले हिजो प्रभुको इच्छामा र उहाँको सहायताले चाहिँ कारण हामीले हेऱ्यौँ, किन हामीले विश्वासमा थप्दै जानुपर्छ। अनि पाँच पदमा पहिलो चार शब्दबाट हामीले त्यो हेरेका थियौँ, अनि यही कारणले पनि, के कारणले? अनि हामीले एक पददेखि चार पदबाट पाँचवटा कारणहरू हेरेका थियौँ। तपाईँहरूले टिप्नु भएको छ भने पहिलो कारण चाहिँ हामीले हेरेका थियौँ कि हामीसँग चाहिँ त्यो बहुमूल्य विश्वास भएको कारण हामीले अब थप्नुपर्छ। दोस्रो हामीले हेरेका थियौँ कि हाम्रो जीवन र भक्तिसँग सम्बन्ध राख्ने सबै कुराहरू हामीलाई दिनुभएकोले हामीले विश्वासमा थप्नुपर्छ। तेस्रो कारण चाहिँ हो, हामीसँग अत्यन्तै महान र बहुमूल्य के कुरा छन्? प्रतिज्ञाहरू छन्। प्रतिज्ञाहरू चाहिँ महान र बहुमूल्य भनेको छ। त्यो प्रतिज्ञाहरू जुन चाहिँ हाम्रो लागि जग हो, त्यो प्रतिज्ञा जसले हामीलाई नलर्खराउन सहायता गर्छ। अब्राहमको बारेमा त्यही भनेको छ रोमी चार अध्यायमा कि त्यो प्रतिज्ञाहरूको कारणले लर्खराएन। चौथो कारण चाहिँ हामीलाई ईश्वरीय स्वभावको सहभागी वा भागीदारहरू उहाँले बनाउनु भएको छ, त्यसैले हामी बढ्नुपर्छ। र पाँचौँ चाहिँ हामीले हेरेका थियौँ कि यो संसारको भ्रष्टताबाट उहाँले हामीलाई उम्काउनु भएको छ। है, संसार भ्रष्ट छ अनि त्यही भ्रष्टतामा हामी छन् पतन हुँदै थियौँ, तर प्रभुले हामीलाई बचाउनु भयो। अनि त्यो अभिलाषाहरूमा हामी जिरहेका थियौँ, त्यहाँबाट उहाँले हामीलाई निकाल्नु भयो। अब त्यसैले पाँच पदमा चाहिँ अब एउटा आज्ञा दिइएको छ। योभन्दा अगाडि चाहिँ केही सत्यताहरू, पाँचवटा सत्यताहरू पत्रुसले हामीलाई बताउनुहुन्छ, अनि त्यसको आधारमा, त्यसको कारणले अब एउटा स्पष्ट आज्ञा यहाँ दिइएको छ, अनि त्यो आज्ञा चाहिँ हो थप भनिएको छ। त्यसैले आज चाहिँ हामी दोस्रो बुदा हेर्दैछौँ। हामीले हिजो पहिलो बुदा हेरेको थियौँ किन हामी हाम्रो विश्वासको उन्नतिमा हामी बढ्नुपर्छ, किन हाम्रो आत्मिक उन्नति हुनुपर्छ, तर आज चाहिँ हामी हेर्दैछौँ यो आत्मिक उन्नतिको लागि हाम्रो तर्फबाट गर्नुपर्ने जिम्मेवारी। अनि दुईवटा शब्द हामी यहाँ देख्छौँ विशेष गरेर, अझ तिनवटा भन्न सक्छौँ तर दुईवटा मुख्य गरी। पाँच पदमा नै हुनुपर्ने शब्द हो, तर नेपाली अनुवादमा त्यो सात पदको अन्तिममा पुगेको छ। पाँच पदमा चाहिँ एउटा शब्द हो, त्यहाँ भनेको छ सबै यत्न गरेर। अनि अर्को शब्द चाहिँ के हो त सात पदको अन्तिममा कुन शब्द छ? थप। अनि यो थप भन्ने चाहिँ आज्ञाको रूपमा दिइएको छ, अनि यो चाहिँ हामी आफैले गर्नुपर्ने जिम्मेवारीको रूपमा बताइएको छ। त्यसैले यहाँ चाहिँ केही जिम्मा दिइएको छ विश्वासीलाई, जो विश्वासीले चाहिँ आफ्नो मुक्तिको काम पुरा गर्नलाई अब डराउँदै र कामदै त्यो गर्नु परेको छ। तर त्यो साथसाथै त्यो गर्नलाई उसभित्र काम गर्नुहुने को हुनुहुन्छ? परमेश्वर हुनुहुन्छ। फिलिपी दुई अध्यायको 12-13 पद तपाईँले बिर्सिनु भएको छैन भने हामीले त्यहाँ हेरेका थियौँ, डराउँदै र कामदै आफ्नो मुक्तिको काम पुरा गर, किनभने तिमीहरू भित्र काम गर्नुहुने को हुनुहुन्छ त? परमेश्वर हुनुहुन्छ। त्यसैले यो काम, यो उन्नतिको काम गर्नलाई प्रभुले हामीलाई जिम्मा दिनुभएको छ, तर अब यो चाहिँ हामी उहाँसँगको सहकार्यमा, उहाँसँगको तालमेलमा गर्दैछौँ। अनि हिजो अङ्कलले पनि सिकाउनु भएको थियो कि यो कसरी हामी बुझ्दैनौँ, तर उहाँको भाग पनि छ अनि मेरो भाग पनि छ। म स्वर्ग जान्छु भने त्यो उहाँको कारणले हो, म नरक जान्छु भने मेरो कारणले हो, तर मैले मुक्ति पाएको छु नि उहाँको कारणले हो। अनि एक दिन उहाँले मलाई इनाम पनि दिनुहुन्छ, त्यो इनाम चाहिँ मैले यहाँ गरेको मेरो कामको आधारमा हो, तर कसरी हो त्यो काम गर्न पनि उहाँले सहायता गर्नुहुन्छ मलाई। त्यसैले यो हामीले बुझ्नै पर्ने कुरा हो। त्यसैले दुईवटा यो अति नै अतिवादी शिक्षा भनौँ होइन, कि सब परमेश्वरको हो यो पनि गलत हो, सब मानिसको यो पनि गलत हो, अनि यहाँ चाहिँ सहकार्य छ, उहाँसँग सहभागी भएकोले उहाँसँगको सहकार्यमा यो सब गर्नलाई उहाँले हामीलाई बोलाउनु भएको छ। त्यसैले यसरी भन्न सक्छौँ, परमेश्वरले सुरु गर्नुभयो, परमेश्वरले बाटो तयार पार्नुभयो, परमेश्वरले हामीलाई योग्य बनाउनु भयो, तर अब चाहिँ उहाँले मलाई पनि जिम्मा दिनुभएको छ, मेरो पवित्रीकरणमा, मेरो पवित्र हिँडाइमा, मेरो दिनहरूको जीवनमा उन्नति गर्न अब मलाई पनि केही जिम्मा मेरो भागमा राख्नुभएको छ। त्यसैले सबै परमेश्वर होइन, त्यसैले त पावलको पत्रहरूमा हामी यहाँ लेखेको देख्छौँ, रोमीको पुस्तकमा पावलले भने आफ्ना अङ्गहरूलाई पापको हतियार नबनाऊ, अनि आफ्नै विषयमा पावलले भन्छन् म आफैलाई के गर्छु मुक्का आन्छु होइन, अनि मुक्तिको काम पुरा गर, त्यसैले यो जिम्मेवारी विश्वासीलाई दिइएको छ। अनि यो दुईवटा शब्दको अर्थहरू बताउन चाहन्छु तपाईँलाई। यो यत्न भन्ने शब्द जुन प्रयोग गरिएको छ ग्रिकमा चाहिँ यो स्पुदिन भन्ने शब्दबाट आउँछ, जसबाट चाहिँ अङ्ग्रेजीमा स्पिड भन्ने शब्द आउँछ। त्यसैले अरू ठाउँमा पनि यो शब्दलाई अनुवाद गरिएको छ। मर्कुस 6:25 चाहिँ यसलाई हतारिँदै भनेको छ, जब हेरोदको सामु त्यो हेरोदियासको छोरीले नाचेर देखाउँछ अनि ऊ चाहिँ खुसी हुन्छ, माग जे माग्छौ म दिन्छु भन्छ होइन, अनि त्यसपछि के माग्ने भन्दा चाहिँ अब मलाई बत्तिसा दिने योनाको टाउको माग भनेर आमाले सिकाउँछिन्, अनि त्यो केटी चाहिँ हतारिँदै जान्छ, अनि बत्तिसा दिने योनाको टाउको त्यो शब्द त्यही हो, हतारिँदै जाने। लुकाएको 39 चाहिँ मरियम इलिशिबालाई भेट्न हतार हतार गइन् भनेको छ, हतार हतार त्यसरी त्यहाँ अनुवाद गरिएको छ। रोमी 12:8 यत्न भनिएको छ, रोमी 12:11 प्रयत्न भनिएको छ। त्यसैले अब यहाँ के आइडिया आइरहेको छ भने यो यत्न गरेर भनेको के हो भने यहाँ जोसको साथ हतार हतार केही गर्नु परेको छ, अर्थात् यो चाहिँ अल्छेपना र भइहाल्छ नि भन्ने कुराको उल्टो यसले अर्थ राख्छ। यसको अर्थ हो यो हामीले आजै गर्नुपर्छ, अहिले गर्नुपर्छ, म कुनै दिन पछि गरौँला भन्ने काम होइन। कतिपटक हामी त्यस्तै गरिरहन्छौँ, नयाँ वर्ष लागेपछि म यस्तो गर्छु, अठोट अर्थात् नयाँ साल लाग्यो त्यो दिन पर्खे त्यसपछि चाहिँ म सुध्रिन्छु, अथवा यस्तो भएपछि चाहिँ म यसरी जिउँछु, अहिले बाइबल पढ्न मन लाग्दैन, विवाह भएपछि चाहिँ मेरो श्रीमती वा श्रीमानसँग बसेर बाइबल पढ, होइन होइन त्यो भनेको होइन, यो चाहिँ अठोटो अहिले गर्ने र यो स्पिड यो हतार हतार अहिले गर्नु परेको छ। त्यसैले आधा हृदय भएको क्रिस्चियनहरू बढ्न सक्दैनन् किनभने यो यत्न उनीहरूको जीवनमा कमी छ, उनीहरू चाहिँ कुनै एउटा केही भए हुन्थ्यो मेरो जीवनमा भनेर पर्खिरहेका छन्, परमेश्वरले नै आएर मलाई रोके हुन्थ्यो अनि त्यसपछि म होइन, उहाँले त जे गर्नुहुन्थ्यो गरिसक्नु भयो, उहाँले पवित्र आत्मा दिनुभएको छ, उहाँले वचन दिनुभएको छ, सबै कुरा दिनुभएको छ, अनि भन्नुभएको छ थप तिम्रो काम होइन यत्न साथ। अनि यो थप भन्ने शब्दको अर्थ चाहिँ यसलाई चाहिँ अझ यसरी भन्न सक्छौँ, खुला हातले दिनु, उदारतापूर्वक दिनु। जस्तै यो चाहिँ 2 Corinthians 9 चाहिँ के भनेको छ नि, जसले छर्नेलाई बिउ दिनुहुन्छ त्यसरी भनेको छ, यसरी अनुवाद भएको छ थप वा दिनु। एउटा लेखमा पढेको थिएँ जहाँ चाहिँ यो शब्दको अर्थ चाहिँ यसरी उल्लेख गरिएको थियो, पहिला प्राचीन ग्रिक सभ्यतामा चाहिँ नाटकहरू देखाइन्थ्यो अनि त्यहाँ चाहिँ त्यसलाई चाहिँ कोरस भनिन्छ, जहाँबाट चाहिँ कोरियोग्राफी भन्ने शब्द आएको छ, अनि त्यो कोरस वा त्यो नाटक आयोजना गर्ने एकजना चाहिँ हुन्थ्यो, जसले चाहिँ यो सबै नाटक गर्नलाई कलाकारलाई पैसा दिन्थ्यो, उनीहरूको वस्त्रहरू स्टेज तयार पार्न सबै सामग्रीहरूको लागि खर्च गर्थ्यो, अनि एकजना मान्छे हुन्थ्यो जो चाहिँ यसमा लगानी गर्थ्यो, अनि यस्तो धेरै नाटकहरू हुन्थ्यो, अनि जसको चाहिँ सर्वोत्तम नाटक भयो अनि त्यो नाटकको आयोजना गर्ने व्यक्ति चाहिँ उसले महिमा प्रशंसा पाउँथ्यो। त्यसैले अब यहाँ धनी धनाढ्य आयोजकहरूको चाहिँ के हुन्थ्यो भने उनीहरूको एउटै काम हुन्थ्यो, त्यो नाटकमा गएर उनीहरूले अभ्यास केही गर्नु पर्थेन, उनीहरूको हातमा चाहिँ एउटा कुरा आउँथ्यो बिल थप्नु पऱ्यो तपाईँले, अनि उनीहरू चाहिँ उदारतापूर्वक आफ्नो प्रशंसाको लागि त्यो नाटकमा जे जे चाहिन्छ उनीहरूले थप्थे, अनि त्यही शब्द यहाँ थप्नु है, दिनु उद्धारतापूर्वक लगानी गर्नु अर्थात् यहाँ चाहिँ हाम्रो लगानी पर्नेवाला छ हाम्रो समय हाम्रो परिश्रम यो बढ्नलाई यो थप्नलाई है अनि यो छिटो गर्नु परेको छ यो अहिले तुरुन्तै गर्ने कुरा हो हतार गर्दै अल्छे गर्ने कुरा होइन है म पछि मेरो विश्वासमा थपौँला यो के सद्गुण सातवटा कुरा के छ म बुझ्दिनँ म पछि होइन यो पछिको कुरा गरेको होइन यो चाहिँ थप भनिएको छ यो तपाईँले गर्ने कुरा त्यसैले अङ्ग्रेजीमा चाहिँ एउटा भनाइ छ लेट गड लेट गो सब परमेश्वरले गर्नु छ छोडिदियो त्यो गलत बनायो उहाँले गर्नुभएको छ र मेरो भाग पनि छ अनि तेस्रो कुरा हामी हेर्नेछौँ तेस्रो चाहिँ अब के थप्ने हामीले थप्ने कुराहरू यो क्षेत्र के थप्नुपर्ने हो यो सातवटा कुराहरू अनि म चाहिँ तपाईँहरूलाई छोटकरीमा त्यसको अर्थहरू बताउनेछु ताकि तपाईँहरूलाई यो सहायता होस् भनेर तर यो सातवटा कुराहरू हेर्नुभन्दा अगाडि चाहिँ हामीले एउटा हेर्नै पर्छ त्यो चाहिँ हो जग केमा थप्ने के माथि थप पाँचदेखि सात पद हामी फेरि पढ्नेछौँ अनि तपाईँलाई बुझ्न सजिलो होस् भनेर मैले चाहिँ बाइबलबाट ती व्यक्तिहरूको सूची बनाउन कोसिस गरेको छु जो चाहिँ यो गुण उनीहरूको जीवनमा प्रशस्त देखिन्थ्यो अनि यसरी म पढ्नेछु ती व्यक्तिहरूको नाम राखेर अनि तपाईँलाई बुझ्न सजिलो होस् भनेर पाँच पद अनि यही कारणले पनि तिमीहरूले सबै यत्न गरेर तिम्रो अथवा यहाँ आफ्नो भनेको छ तिम्रो विश्वासमाथि दानियलको जस्तो सद्गुणमाथि पावलको जस्तो ज्ञानमाथि युसुफको जस्तो संयममाथि अय्युबको जस्तो धीरजमाथि मरियमको जस्तो भक्तिमाथि दाऊद र योनातानको जस्तो भाइ भाइको माया र दाऊद र योनातानको जस्तो भाइ भाइको मायामाथि ख्रिस्टको जस्तो के थप प्रेम थप के हो यो शब्दहरूको अर्थ के हो तर पहिला जग यहाँ भनेको छ तिम्रो विश्वासमाथि यो विश्वास चाहिँ तपाईँको हुनुपर्छ मुक्तिको निम्ति सबै काम प्रभुले गरिदिनु भयो त्यसमा हामी अलिकति पनि योगदान अलिकति पनि थप्न केही सक्दैनौँ तर हाम्रो जिम्मेवारी चाहिँ त्यो उहाँले गर्नुभएको सिद्ध्याउनु भएको कामप्रति ठिक प्रतिक्रिया दिनु पश्चाताप गर्नु फर्कनु र ख्रिस्टमाथि विश्वास गर्नु त्यसैले मुक्ति पाएको घडी एउटा व्यक्तिको जीवनमा चाहिँ मुक्ति पाएको घडी एउटा कुरा हुन्छ त्यो चाहिँ हो उसको विश्वास उसले विश्वास गरेको छ अनि छ नि यो तपाईँ ग्रिक तपाईँ हामी ग्रिक पढिरहेकाहरूलाई चाहिँ यो विश्वास भन्ने शब्द ग्रिकमा चाहिँ अगाडि कुनै पनि डेफिनेट आर्टिकल राखेको छैन यसको अर्थ हो यो चाहिँ जस्तै कुनै समयमा चाहिँ त्यहाँ चाहिँ ठोस विश्वासको कुरा गरिएको हुन्छ जस्तै यहुदाको पुस्तकमा चाहिँ यहुदाको तिनमा त्यहाँ भनेको छ हामीलाई सुम्पिएको विश्वासको निम्ति यत्नपूर्वक सङ्घर्ष गर्नुपर्छ भनेछ अनि त्यो विश्वास भनेको चाहिँ म विश्वासी हुँ म विश्वास त्यो खालको विश्वास कुरा गरेको होइन साधारण विश्वासको कुरा गरेको होइन तर हामीलाई सुम्पिएको हाम्रो विश्वासको सङ्गालो वा परमेश्वरको वचन उक्त विश्वास त्यस विश्वासको निम्ति सङ्घर्ष गर तर यहाँ चाहिँ यो उक्त त्यस विश्वास भनेको होइन यो चाहिँ हामीले गर्ने विश्वास हाम्रो विश्वास अर्थात् सामान्य अर्थमा हामी परमेश्वरमाथि विश्वास गर्छौँ हामीसँग त्यो छ विश्वास छ अनि अब त्यसमाथि थप्दै जाओ अब कति टिप्पणीकारहरूले चाहिँ यो सातवटा गुणहरू विश्वासमाथि थप्ने सद्गुण ज्ञान संयम धीरज भक्ति भाइ भाइको माया र प्रेम यो सातवटा कुराहरू चाहिँ कतिले भन्छन् यो चाहिँ फरक फरक कुराहरू हो यो चाहिँ स्वतन्त्र कुराहरू हो कतिले भन्छन् यो चाहिँ पश्चातवर्ती कुरा अथवा यसरी भनौँ सद्गुण नभइकन ज्ञान थप्न मिल्दैन ज्ञान नभइकन संयम थप्न मिल्दैन यसरी पनि उनीहरूले बयान गर्छन् अनि कतिले भन्छन् होइन यो त यो छुट्टा छुट्टै कुरा हो यो भएपछि मात्रै त्यो थप्ने होइन यो छुट्टा छुट्टै कुरा अनि सम्भवतः दुइटै सत्य हो यो स्वतन्त्र कुराहरू हुन् यो छुट्टा छुट्टै नै हामीमा विकास हुनुपर्छ तर यहाँ एउटा अर्कोमाथि भरोसा परिरहेको आधारमा नै यहाँ बताइएको छ सद्गुण माथि ज्ञान त्यसरी भनिएको छ त्यसैले जग म प्रश्न गर्न चाहन्छु तपाईँसँग यो जग छ कि छैन तपाईँ साँच्चै ख्रिस्टलाई विश्वास गर्ने व्यक्ति हो कि होइन, नत्र भने तपाईँ सद्गुणी हुन खोजेर, ज्ञान पाउन खोजेर अनि यो सातवटा कुरा गर्न खोजेर तपाईँले केही पाउन सक्नुहुन्न, किनभने त्यो जग छैन। तपाईँ ख्रिस्टियन जस्तो बन्नु होला तर ख्रिस्टियन होइन। एउटा यहाँ बाल कथा पनि छ, पाल व्हाइटले लेखेको, बाख्राको के अरे सिंहको छालामा को बाख्रा, त्यो बाख्रालाई सिंह बन्न मन लागेछ है, अनि उसले चाहिँ त्यो सिंहको त्यो छाला पाएछ अनि उसले लगाएछ अनि ऊ चाहिँ म सिंह हुँ भन्दै हिँड्छ अनि अरूले जिस्काउँछन् है बाँदर कि बाँदर कि बाख्रै थियो जस्तो लाग्छ, बाँदर होइन बाख्रा थियो एउटा, बाख्रै हो अनि बाख्रा हो किन, त्यो अर्को घटना पनि छ, दुइटा छ त्यस्तो, एउटा बाँदर हो एउटा बाख्रा अनि त्यो बाख्रो चाहिँ बाख्रोको सिंह बन्ने चाहना भन्ने हो, त्यो सायद अङ्कलले रेकर्ड गर्नुभएको थियो जस्तो लाग्छ, अनि त्यो चाहिँ सिंह बन्छु भनेर हिँड्छ अनि ऊ चाहिँ अब म सिंह हुँ भन्दै जान्छ अनि त्यसपछि अरूले भन्छ ए त्यता नजाऊ त्यहाँ साँच्चैको सिंह रहेछ मार र तिमीलाई, उसले भन्छ मार्दिन म सिंह हुँ म सिनो खान्छु मरेङ मरेङ, लास्टमा सिंहले भेट्छ उसलाई अनि खाइदिन्छ, किन भित्रपट्टि ऊ को थियो, बाख्रै थियो, बाहिर त सिंह जस्तो गर्जिन खोजे पनि है सिंहको छाला लगाएर के सिंहको गन्ध आए पनि त्यो बाख्रो हो। अनि तपाईँहरू जो ख्रिस्टियन भन्न खोजिरहनु भएको छ तपाईँहरू खास ख्रिस्टियन होइन। त्यो बाख्रो सिंह बन्न के गर्नुपर्छ होला, के गर्नुपर्छ होला, सिंहको छाला लाउनुपर्छ कि के गर्नुपर्छ होला, हो जन्म ऊ सिंह भएरै जन्मिनुपर्छ अनि मात्रै ऊ साँच्चै सिंह बन्न सक्छ। तपाईँ ख्रिस्टियन बन्नलाई माथिबाट जन्मिनुपर्छ अर्थात् परमेश्वर कहाँ जानुपर्छ, कुनै एउटा ख्रिस्टियन जस्तो बन्न खोजेर ऊ जस्तो हिँडेर उसले जस्तो बोलेर उसले जस्तो भजन गाएर तपाईँ ख्रिस्टियन जस्तो बन्नु होला तर ख्रिस्टियन नै बन्न सक्नुहुँदैन, यो नयाँ जन्म चाहिन्छ, नत्र तपाईँ बाख्रा मात्रै हो तपाईँ सिंह होइन। अब यदि तपाईँ साँच्चै सिंह हो भने वा तपाईँ साँच्चै ख्रिस्टियन हो भनेर तपाईँसँग यो विश्वास छ भने अब थप्नुहोस् है, अब पुग्यो होइन, बाइबलमा आज्ञाहरू छन् त्योभन्दा अगाडि केही सत्यताहरू दिनुहुन्छ तर अनुग्रहहरू देखाउनुहुन्छ तर उहाँको अनुग्रहले कहिले पनि आज्ञालाई रद्द गर्दैन, अनुग्रहले आज्ञालाई तपाईँको काँधमाथि राख्छ अनि त्यो गर्न सहायता पनि गर्छ है, बुझ्नुभयो, म फेरि भन्छु अनुग्रहले कहिले पनि परमेश्वरको आज्ञालाई रद्द गर्दैन तर त्यसलाई तपाईँको काँधमाथि राख्छ अनि त्यो पुरा गर्नलाई सहायता पनि गर्छ, परमेश्वरको अनुग्रह थियो। अब समय कम भएकोले म तपाईँलाई छोटकरीमा यो शब्दहरूको अर्थ बताउन चाहन्छु। पहिलो चाहिँ यहाँ भनेछ सद्गुण, यो सद्गुण भन्ने शब्द चाहिँ सबभन्दा पहिला पत्रुसले दोस्रो पत्रुसमा परमेश्वरकै सवालमा प्रयोग गरेका छन्। उहाँ यहाँ भनेको छ उहाँले आफ्नो सद्गुणद्वारा बोलाउनु भयो तीन पदमा, तीन पदको अन्तिम दुई शब्द यहाँ भनेछ उहाँले हामीलाई महिमा र सद्गुणद्वारा बोलाउनु भयो। सद्गुण शब्दको अर्थ चाहिँ विभिन्न अर्थहरू छन्, यसलाई चाहिँ भन्न सक्छौँ भलोपन वा सर्वोत्तमता अथवा नैतिक सर्वोत्तमता, कुनै नैतिक सर्वोत्तम जीवन जिउनलाई त्यो उद्देश्य राखेर त्यसप्रति बल लगाउँदै बढ्नु सद्गुण। मानिसको सवालमा परमेश्वर भला हुनुहुन्छ, उहाँ सर्वोत्तम हुनुहुन्छ, मानिसको सवालमा कुरा गर्दाखेरि चाहिँ उसलाई दिइएको काम वा कर्तव्य पुरा गर्नलाई त्यहाँ सर्वोत्तम लगाउनु। त्यसैले यस्तो भन्न सकिन्छ मानिसको सवालमा सद्गुण भनेको चाहिँ ऊ चाहिँ असल मान्छे छ, ऊ भलो मान्छे छ, उसको आचरणहरू बलियो छ, ऊ इमान्दार मान्छे हो, सद्गुण। अनि दानियलको नाम मैले किन राखेँ भने दानियलको बारेमा त्यही भनेको छ, सर्वोत्तम आत्मा भनेको छ, दानियलको हृदय त्यस्तो थियो, सर्वोत्तम थियो, यसमा कुनै खोट लाउन सकिँदैन थियो, सद्गुणी मान्छे थियो। त्यसैले दानियलको जस्तो सद्गुण थप आफ्नो विश्वासमा। यसको अर्थ हो परमेश्वरले हामीलाई चाहिँ ख्रिस्ट जस्तै हुन बोलाउनु भएको छ अनि सबभन्दा सर्वोत्तम गुण भएको चाहिँ ख्रिस्ट हुनुहुन्छ। अनि एउटा कुरा सच्चै हेर्न चाहन्छु, मैले हिजो भनेको त्यहाँ चाहिँ मैले के भनेको थिएँ नि, येशु ख्रिस्ट चाहिँ जब उहाँ जन्मिनु भयो अनि मरियमको कोखमा त्यो च्याँ च्याँ रोइरहेको बच्चा चाहिँ सबै कुरा सम्हाल्ने परमेश्वर हुनुहुन्थ्यो अनि त्यसमा त्यो च्याँचे रोइरहेको शब्द चाहिँ हटाउन चाहन्छु, किनभने बाइबलमा कहीँ पनि भनेको छैन उहाँ च्याँचे रोएको. तर त्यो मेरो आफ्नै प्रचार गर्दा एउटा भावनामा मैले हो उहाँ रुनुभयो, तर त्यो ईश्वरीय भावना थियो यो नयाँ 11 अध्यायमा. तर एउटा बालकको रूपमा मान्छे बन्न रुनै पर्छ भन्ने छैन, उहाँ असल एउटा मान्छेको अनुग्रहमा बढ्ने बालक हुनुहुन्थ्यो. जे होस्, अर्थात् ख्रीष्ट सर्वोत्तम सद्गुण, सर्वोत्तम आचरण चरित्र भएको ख्रीष्ट जस्तै बन्नलाई प्रभुले हामीलाई बोलाउनु भएको छ. मुक्ति पाउनुभन्दा अगाडि हामीले परमेश्वरको अलिकति पनि भलोपन, अलिकति नै सर्वोत्तम गुण हामीमा थिएन, बिग्रिएको थियो, हामी शैतानका सन्तान थियौँ. तर अब चाहिँ उहाँले ख्रीष्ट जस्तो हुनलाई बोलाउनु भएको छ, उहाँको आफ्नै सद्गुणद्वारा बोलाउनु भएको छ, सद्गुणद्वारा बोलाउनु भएको छ. तपाईँले कुन चाहिँ अरू झुट्टा ईश्वरहरूमा यो सद्गुण पाउन सक्नुहुन्छ? कहीँ पनि छैन. परमेश्वर मात्रै पवित्र र सद्गुणी हुनुहुन्छ, जुन देखेपछि हामी उहाँलाई विश्वास नगरी सक्दैनौँ. है, के आफ्नो विश्वासमा सद्गुण थप्दै हुनुहुन्छ? यसपछि चाहिँ अर्को भनेको छ, ज्ञान थप भनिएको छ. सद्गुणमाथि ज्ञान, कति क्रिस्चियनहरू चाहिँ सद्गुणलाई उछिनेर एकैचोटि ज्ञान थप्न थाल्नलाई अघि बढ्न थाल्छन्. होइन, पहिला सद्गुण अनि ज्ञान. अनि ज्ञान भनेको चाहिँ यसरी भन्न सकिन्छ, यसलाई यसमा कस्तो आइडिया छ भने, कस्तो विचार छ भने, परमेश्वरको वचनमा प्रकट भएको परमेश्वरको इच्छालाई जान्न चाहनु, सर्वोत्तम तरिकाले जान्न चाहनु, है, सोलिड तरिकाले, ठोस तरिकाले जान्न चाहनु. अर्थात् परमेश्वरको बारेमा, ख्रीष्टको बारेमा अझै बुझ्नलाई हाम्रो मन लगाउनु, हाम्रो हृदय, हाम्रो मनलाई प्रयोग गर्नु उहाँको इच्छा जान्नलाई. अनि जति हामी जान्दछौँ त्यति नै त्यो पालन गर्न हामी जिम्मेवार पनि हुन्छौँ. जब यो ज्ञानको कुरा गर्छ बाइबलमा, तपाईँले बुझ्नुहोस् कि यो खालि थुपार्न दिएको ज्ञान होइन, तर अभ्यास गर्न दिएको ज्ञान हो. कति विश्वासीहरू छन् जसलाई ज्ञान त छ, उनको टाउकोमा सबै कुरा भरिएको छ, तर त्यो ज्ञानलाई आफ्नो जीवनमा प्रभाव पार्न दिइरहेको छैन, त्यो ज्ञानद्वारा आफूलाई बदल्न दिइरहेको छैन, बढिरहेको छैन, उनीहरू उन्नति भइरहेको छैन. त्यसैले खालि जान्नु मात्र होइन, तर जाने अनुसार, त्यो ज्ञान अनुसार गर्नु पनि महत्त्वपूर्ण छ. तपाईँ धेरै ज्ञान पाएको व्यक्ति हुन सक्नुहुन्छ भाइ हुन, तैपनि तपाईँ ख्रीष्ट जस्तो नबनिरहेको हुनसक्छ. यसरी पनि भनेको थियो एकजनाले, यति स्वर्गीय तरिकाले उसको दिमाग भरिएको छ तर यो पृथ्वीमा केही कामै छैन उसको. सब भरिएको छ तर उसको जीवन त्यो ज्ञानले चलाइएको छैन, त्यो पाएको ज्ञान अनुसार जिइरहेको छैन. तपाईँहरू यहाँ आउनुभएको छ सिक्नलाई, है, 100 बढी हुनुहुन्छ. अस्तिदेखि सुरु भएर हामी भोलिसम्म सिक्नेछौँ, अनि यो कन्फरेन्सभरि हामी चाहिँ एकदम बादलमाथि पुगेको जस्तो नि लाग्ला. तर फर्केर गएपछि नि जे यहाँ सिक्नुभयो, जे ज्ञान पाउनुभयो, के त्यो अभ्यास गर्नलाई अठोट गर्नुभएको छ त? है, हामीले मोबाइलको खतरा र फेसबुकको खतराको बारेमा धेरै सिक्यौँ काठमाडौँमा, के अठोट गर्नुभयो यसको विषयमा? ठोस अठोट, है, म चलाउने छैन, म प्रयोग गर्ने छैन. त्यो गर्छौँ भने हामी साँच्चै भन्दा खुसी तुल्याउँछौँ. अनि तेस्रो चाहिँ यहाँ भनेको छ संयम. अनि त्यसैले संयम चाहिँ मैले युसुफको नाम यसमा राख्न चाहेँ, किनभने संयम शब्दको अर्थ हो आत्मनियन्त्रण, अथवा भनौँ आफैलाई अनुशासन गर्नु, आफैलाई नियन्त्रण गर्नु. ईडब्ल्यू बुलिन्जर भन्ने व्यक्तिले चाहिँ यसरी यसलाई बयान गर्नुभएको छ, संयम भनेको चाहिँ यस्तो अनुग्रह हो जसद्वारा हाम्रो शरीरलाई बसमा राख्न सक्छौँ. हाम्रो इच्छाहरू, हाम्रो रोजाइहरूले हामीलाई नियन्त्रण गर्ने होइन, हाम्रो भावनाहरूले होइन, तर हामीले चाहिँ हाम्रो इच्छा, हाम्रो रोजाइलाई चाहिँ नियन्त्रण गर्दैछौँ प्रभुको अनुग्रहद्वारा. युसुफलाई त्यस्तै परीक्षा भयो. पोतिफरको श्रीमतीले युसुफलाई दिनहुँ परीक्षा गर्न थाले, आऊ मसँग सुता. अनि परीक्षा के हुन थाल्यो? झन् बलियो हुन थाल्यो. अनि परमेश्वरले मानिसहरूमा त्यो एक प्रकारको यौन इच्छा राख्नुभएको छ, अनि यो उहाँको योजना, उहाँको यो उहाँको प्लान हो. अनि यो चाहिँ तब मात्रै पवित्र र असल छ जब यो चाहिँ विवाह भित्र पति र पत्नीको बिचमा त्यो अभ्यास गरिन्छ अनि परमेश्वरले भन्नुभएको छ फल्दै फुल्दै वृद्धि हुँदै जाओ यो परमेश्वरबाटको इच्छा हो तर त्यो इच्छाले यदि मलाई नियन्त्रण गरेको छ र म चाहिँ परमेश्वरले तोक्नु भएको घेराभन्दा बाहिर गइरहेछु भने म संयमी भइरहेको छैन तर मैले परमेश्वरलाई त्यो मेरो इच्छालाई परमेश्वरको अनुग्रहले सम्हालिरहेको छु र उहाँको निम्ति उहाँद्वारा ठिक समयलाई पर्खिरहेको छु भने त्यसलाई संयम भन्छ नि युसुफले गरेको त्यही हो जस्तै भोक भनौँ भोक आफैमा नराम्रो होइन खानु तर यति भोक लागेको छ कि उसले अब चोरेर खाँदैछ भने संयमी होइन उसको भोकले उसलाई नियन्त्रण गरिरहेको छ पहिलो कोरन्थी नौमा जाउँ त अलिक छिटो अनि त्यहाँ चाहिँ खास यही प्रकारको विचारलाई विकास गर्दैछन् पावलले यही प्रकार यही शिक्षालाई विकास गरिरहेका छन् पहिलो कोरन्थी नौ अध्यायको 24-27 चाहिँ पावलले ख्रिस्टीय जीवनलाई केसँग तुलना गर्दैछन् त प्रियहरू दौडसँग अर्थात् त्यहाँ नियम मुताबिक दौडनुपर्छ नियम मुताबिक होडबाजी गर्नुपर्छ भनेको दौडनुपर्छ त्यसैले एउटा खेलाडीसँग तुलना गर्दैछन् जीवनलाई 26-27 समयको कारण यहाँ छोटकरी मान्न चाहन्छु म 26-27 भन्छन् यहाँ नियम मुताबिक हामी दौडनुपर्छ सङ्घर्ष गर्ने मान्छेले 25 पनि हेरौँ यहाँ यो छँदैछ हेरौँ 25 अनि होडबाजीमा सङ्घर्ष गर्ने हरेक मानिसले सबै कुरामा आफूलाई केमा राख्छ वशमा राख्दछ अब तिनीहरू साँच्चै नाश भइजाने मुकुट पाउनका निम्ति यसो गर्छन् तर हामी त नाश नहुने मुकुटका निम्ति यसकारण म पनि यसरी नै दगुर्छु बिना टुङ्गो होइन म पनि यसरी नै लड्छु हावालाई मुक्काले हान्ने मान्छे जस्तो होइन तर म मेरो शरीरलाई मुक्का लाउँछु र वशमा ल्याउँछु नत्र त अरूलाई प्रचार गरेर कुनै हिसाबले म आफै चाहिँ भेक्कममा ठहरिने छु खेलाडीहरू चाहिँ भोलि दगुर्नु परेको छ अथवा एक महिनापछि दगुर्नु परेको छ होइन मलाई आज 10 घन्टा सुत्न मन लागिरहेछ बिहान अल्छी गर्न मन लागिरहेछ होइन त्यस्तो कुराले कन्ट्रोल नगरोस् तिमीलाई समयमा उठ्ने अभ्यास गर्ने अनि चिल्लो खान मन लाग्ला है मासु खान मन लाग्ला बुङ्गुर खान मन लाग्ला तर होइन त्यो दौडमा मैले उपहार पाउनु छ त्यसैले यो भोकले मलाई कन्ट्रोल गर्न दिन्न म तर मेरो इच्छाहरूलाई म नियन्त्रण गर्दैछु अनि त्यो दिनसम्म म आफूलाई तगडा राख्छु म दौडिन्छु र जित्छु के जित्छु मुकुट अनि त्यो मुकुट चाहिँ कस्तो छ नसुने नसुने केही फाइदा छैन अनि पावलले यही भन्दैछ यहाँ पहिलो कोरिन्थी नौमा चाहिँ हामीलाई ख्रिस्टीय स्वतन्त्रताहरू छन् हामीलाई केही अधिकारहरू स्वतन्त्रता दिनुभएको छ परमेश्वरले 7-8-9 त्यो देखाइरहेछ है त्यहाँ खानेकुरामा स्वतन्त्रता दिनुभएको छ तर म खाँदिनँ किन म चाहिँ मेरो भाइलाई जित्न चाहन्छु मेरो स्वतन्त्रतालाई म वशमा राख्छु मेरो इच्छाहरूलाई वशमा राख्छु अनि त्यसैले म चाहिँ इनाम पाउन चाहन्छु अनि त्यसैले 26 पावलले यसरी भन्छन् म पनि यसरी नै दगुर्छु संयमी भएर बिना टुङ्गो होइन म पनि यसरी नै लड्छु भनेको यहाँ कुस्ती लड्छु हावालाई मुक्काले हान्ने मान्छे जस्तो होइन यो भने के हो भने कुस्ती लड्दाखेरि चाहिँ तपाईँलाई थाहा छ होला बक्सिङ जब त्यहाँ लडिन्छ रिङभित्र त्यहाँ चाहिँ पोइन्ट आउँछ है उसले मुक्का हानेर पेटमा हान्यो भने 1 आउला अनि मुखमा हान्यो भने 5 आउला अनि यदि लात्तीले मुखमा पुऱ्याउन सक्यो भने 10 आउला पावलले के भन्दैछ भने अब चाहिँ म यहाँ परमेश्वरबाट केही पोइन्ट पाउन चाहन्छु मेरो ख्रिस्टिय जीवनमा अनि कुनै बेला चाहिँ कस्तो हुन्छ भने म 10 पाउन चाहन्छु भनेर मुखमा ताकेर हान्छ हान्नेले तर अर्को मान्छेले छल्लिन्छ अनि उसको मुक्का कहाँ जान्छ हावामा अनि पोइन्ट आयो त आएन अनि यस्तै भन्दैछ म नि अब यहाँ कसेर हान्दैछु इनाम पाउन तर प्रभुले भन्नुहुन्छ गनेन त्यो गनेन किन तिमीले संयमी भएर गरेनौ त्यसैले संयम दानियल पनि संयमी थिए उसले राजाको भोजनलाई नाइ भने युसुफ संयमी थिए त्यो परीक्षालाई नाइ भने अब अर्को चाहिँ हामी हेरौँ दोस्रो पत्र चाहिँ फर्क्यौँ अर्को चौथो कुरा के हो त्यहाँ धीरज भनिएको छ धीरज धीरज भन्ने शब्द चाहिँ ग्रिकको 2 शब्दबाट आउँदो रहेछ एउटा चाहिँ मुनि अनि अर्को चाहिँ पर्खनु त्यो 2 शब्द त्यसैले हामी यो चाहिँ कुन अर्थमा हो भने हामीलाई जीवन कष्टहरू सङ्कष्टहरू भएको होला अय्युबलाई जस्तै तर त्यो त्यो कष्टको समय अवधि भरि मुनि चाहिँ अय्युब के गरिरहेको थिए पर्खिरहेको थिए। त्यसरी यसरी भन्न सक्छौँ संयम भनेको चाहिँ हाम्रो जीवनको इच्छाहरूलाई परमेश्वरको आदर हुने किसिमले नियन्त्रण गर्नु, तर धीरज भनेको चाहिँ हाम्रो जीवनको दुःखहरूलाई परमेश्वरलाई आदर हुने किसिमले नियन्त्रण गर्नु। त्यसैले धीरज भनेको चाहिँ विशेष गरी यो अर्थ लाग्छ कि पुरै दबाबमा कष्टहरूमा चाहिँ त्यहाँ शान्त रहन सिक्न, पर्खनु प्रभुमा, हतार नगर्नु, पर्खनु, बस्नु। त्यसैले प्रायः जस्तो यो शब्द चाहिँ दुःखहरूसँग सम्बन्धित भएर जोडिएको शब्द छ। हामीलाई सङ्कष्टहरू आउँछन् नै, प्रभुले त्यो भन्नुभएकै छ, क्रिस्चियनलाई सङ्कष्ट आउँदैन होइन, आउँछ नै, तर जस्तो सुकै सतावटहरू आओस्, पहिलो पत्रुसमा आएको विश्वासीहरूलाई जस्तै आउनु लागेको, जस्तो सुकै कष्टहरू, गाह्रो परिस्थिति आओस्, हामी शान्त रहँदै प्रभुलाई पछ्याउँछौँ है, हामी हतार गर्दैनौँ। अनि पाँचौँ चाहिँ यहाँ भनेको छ भक्ति। भक्ति भन्ने शब्द चाहिँ ग्रिकको एप्सेबिया भन्ने शब्दबाट आउँछ, अनि जसको जसलाई चाहिँ टुक्रियायो भने चाहिँ एभ भनेको चाहिँ सु भनेको असल, अनि भक्त हुनु अथवा आराधना उपासना यसरी भनौँ, असल आराधना, असल उपासना। अनि यो चाहिँ हामी मरियमको जीवनमा देख्छौँ। मरियमलाई हामी बाइबलमा तिन पटक देख्छौँ, अनि तिनै पटक मरियम चाहिँ कहाँ छ, येशूको पाउमा छ। पहिलोपल्ट हामी कुन बेला देख्छौँ, मार्था घरकी धन्दामा छिन्, चिन्तामा सधैँ रहन्छन्, प्रार्थनाको समय राख्दिन, मरियम चाहिँ काम बन्द गर्दछिन् अनि प्रभुको चरणमा बस्दछिन्, ध्यान दिई वचन सुन्दछिन्। अर्थात् तपाईँ जुन बेला मरियमलाई देख्नुहुन्छ उसको एउटै ठाउँ छ, येशूको पाउमा। दोस्रो पल्ट हामी देख्छौँ लाजरसको मृत्यु भएको छ अनि येशू चार दिनपछि आउँदै हुनुहुन्छ, मार्था दगुरेर जान्छ नि भन्छ, तपाईँ बा मेरो भाइ मर्थेन इत्यादि इत्यादि, तर मरियम के गर्छ, जान्छ नि केही नबोली पहिला येशूको पाउमा पर्छिन्। असल आराधना भक्ति। तेस्रो पल्ट मरियमलाई कहाँ देख्छौँ, अब लाजरस बौरी उठेको छ अनि लाजरस चाहिँ येशूसँग खान बस्नेहरूसँग छ, योभन्दा 12 अध्याय, अनि मरियम आउँछिन् एउटा उसको निकै महँगो तेलको भुड्को लिएर आउँछिन्, त्यो फुटाउँछिन् अनि त्यसको बास्नाले घर भरिन्छ, अनि त्यो तेल के गर्न थाल्छिन्, अब येशूको पाउमा दल्न थाल्छिन्। मरियमलाई मनपर्ने ठाउँ त्यो थियो। त्यसैले भक्ति भनेको चाहिँ यस्तो हो, यो चाहिँ हाम्रो हृदयको आदर हो परमेश्वरतर्फ, जुन चाहिँ हाम्रो जीवनमा देखिन्छ। हामी उहाँलाई असल आराधना गर्नलाई हाम्रो जीवनलाई प्रयोग गर्छौँ। त्यसैले यो चाहिँ देखिने तरिकाले परमेश्वरको आराधना गर्नु पनि हो है। त्यसैले हृदयबाट सुरु हुन्छ, हाम्रो हिँडाइहरूमा प्रकट हुन्छ भक्ति। अनि छैठौँ चाहिँ भाइ भाइको माया भनिएको छ। यो चाहिँ ग्रिक शब्द फिलाडेल्फिया भन्ने शब्दबाट आउँछ, नाम सुन्नुभएको होला, सात मण्डलीमध्ये एउटा हो फिलाडेल्फिया। अनि यसलाई टुक्र्याउने भने चाहिँ फिलिया भन्ने शब्द, जसले चाहिँ स्नेह माया भन्ने शब्द आउँछ, भने अर्को चाहिँ आदेल्फोस अथवा भाइ, फिलाडेल्फिया भनेको भाइ भाइ बिचको माया। अनि यसरी पनि प्रयोग भएको छ, यसको टुक्रा चाहिँ फिलार्ग्रोस भनेको छ, त्यो भनेको चाहिँ पैसाको प्रेमी है, आर्ग्रोन भने पैसा हो, फिलार्ग्रोस भने पैसाको प्रेमी, अनि फिलान्थ्रोपी भन्ने शब्द पनि सुन्नुहुन्छ, मान्छेको प्रेमी। तर अब यहाँ चाहिँ विश्वासी बिचको भाइ भाइको एउटा माया, एउटा स्नेहको कुरा गर्दै हुनुहुन्छ है। त्यसैले बाइबलमा छ नि, तपाईँले खोज्नुहोस् अब, तपाईँलाई एउटा होमवर्क पनि दिन चाहन्छु, आफैले एक अर्कालाई भन्ने शब्द खोज्नुहोस् त, कतिचोटि प्रयोग गरेको छ अनि के भनिएको छ, के गर एक अर्कालाई, जस्तै हिब्रू 10:25 भनेछ, एक अर्कालाई उत्साह दिँदै रह, एक अर्कालाई अर्ती दे, एक अर्कालाई कति पटक छ यो, एक अर्कालाई प्रेम गर, प्रेम गर्न उछिन। त्यसैले म क्रिस्चियन हो तर मेरो भाइप्रति वा विश्वासी भाइप्रति मेरो हृदय ठिक छैन भने प्रभुले भन्नुहुन्छ म अन्धकारमै छु। यसरी महत्त्वपूर्ण छ यो यो घर भन्नुभएको छ नयाँ जन्मको प्रमाण पनि यो भाइ भाइको माया अनि भाइ भन्दा इनामको पनि प्रतिज्ञा गर्नुभएको छ जसले आफ्नो भाइहरूलाई सेवा गर्छ हिब्रू 6:10 भनेको छ अनि सातौँ चाहिँ हो प्रेम अनि यो चाहिँ ग्रिकमा अगापी भन्ने शब्द हो जुन शब्द चाहिँ योना 3:16 परमेश्वरको प्रेम जनाउन प्रयोग गरिएको छ मैले आज बिहान चाहिँ हाम्रो बृहत् शब्दकोश नेपाली बृहत् शब्दकोशमा प्रेम शब्दको अर्थ हेर्दै थिएँ अनि तिनवटा अर्थ रहेछ बृहत् शब्दकोशले के भन्छ प्रेमलाई कसरी बयान गर्छ अनि तपाईँले कसरी बयान गर्नुहुन्छ प्रेमलाई त्यहाँ भनेको छ कुनै विषय वस्तु वा व्यक्तिका स्वभाव एवं गुणप्रति मनमा उत्पन्न हुने आकर्षण वा आत्मीयता भनेको छ कुनै व्यक्तिप्रति मनमा केही उत्पन्न भयो अनि त्यही नै प्रेम हो अर्को चाहिँ भनेको छ रूप गुण स्वभाव सामिप्य अथवा काम वासना आदिका कारणले स्त्री पुरुषमा हुने अनुराग पनि भनेको छ अनि तेस्रो बयान छ कृपा दया माया तर प्रेम भनेको के हो हामी त्यही बयानलाई पछ्याउने नेपाली बृहत् शब्दकोशले यो भनेको छ होइन प्रेम भनेको चाहिँ तपाईँले थाहा छैन भने टिप्नुहोस् यहाँ प्रेम भनेको चाहिँ कसैलाई कसैको सर्वोत्तम चाहनु कसैको सर्वोत्तम चाहनु र त्यसको निम्ति आफूलाई पुरै खर्चन तयार हुनु कसैको सर्वोत्तम चाहनु र त्यसको निम्ति आफैलाई पुरै खर्चन तयार हुनु येशु ख्रीष्टले यस्तै प्रेम गर्नुभयो बाइबलले भन्छ परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कस्तो प्रेम त्यो बृहत् शब्द कस्तो जस्तो होइन तर उहाँले आफ्नो एकमात्र जन्माइएको पुत्रलाई के गर्नुभयो दिनुभयो साँचो प्रेमले के गर्छ दिन्छ लिँदैन तर संसारको प्रेम चाहिँ यस्तै हो लिन चाहिरहेछ यसलाई आज खाना बोलाऊँ भोलि त्योसँग ऋण माग्नुपर्छ मैले थोरै ब्याजमा दिएला यसलाई आज केही प्रेम देखाउँ भोलि त्यस मलाई काम लाग्छ नि भोलि मान्छे त्यसरी भने सुन्नु भएको छ भोलि काम लाग्छ नि त्यो त्यही भएर अहिले यस्तो होइन काम लाग्यो लागोस् नलागे नलागोस् मैले उसको लागि सर्वोत्तम गर्नुपर्छ र आफैलाई पुरै दिन तयार हुनुपर्छ परमेश्वर चाहिँ यस्तो हुनुहुन्छ परमेश्वर प्रेम हुनुहुन्छ उहाँले संसारलाई प्रेम गर्नुभयो जुन संसार पाप र भ्रष्टतामा डुबेको थियो र यस्तो प्रेम गर्नुभयो कि आफैलाई दिनुभयो हाम्रो सर्वोत्तम चाहनुभयो र यसको लागि आफैलाई पुरै खर्चनुभयो बाइबलले प्रेम थियो परमेश्वरको प्रेम थियो हो त्यसरी यो कुरा थप भन्नुभएको छ त्यसैले तिम्रो विश्वासमाथि दानियलको जस्तो सद्गुण अनि त्यसमाथि पावलको जस्तो ज्ञान त्यसमाथि युसुफको जस्तो संयम त्यसमाथि अय्युबको जस्तो धीरज त्यसमाथि मरियमको जस्तो भक्ति त्यसमाथि दाउद र योनातानको जस्तो भाइ भाइको माया त्यसमाथि चाहिँ ख्रिस्टको जस्तो के प्रेम थप थप्नुभएको छ है थप भन्नुभएको छ अनि उदारतापूर्वक यो लगानी गर देऊ थप अब चाहिँ छोटो समय बाँकी छ म तपाईँलाई चौथो बुदामा लान चाहन्छु यसको परिणामहरू के हो यसको परिणामहरू के हो अनि पाँचवटा परिणाम हामी देख्छौँ अझै बढी हुनसक्छ तर मैले चाहिँ यहाँ सम्झन सजिलो होस् भनेर पाँचवटा परिणामहरू के हो यो यो उन्नतिको यो आत्मिक उन्नतिको परिणामहरू के हो पहिलो चाहिँ हो यसले हामीलाई बेकममा हुनबाट जोगाउँछ 8 बेकममा हुनबाट जोगाउँछ दोस्रो चाहिँ हो फलहीन हुनबाट वा निष्फल हुनबाट जोगाउँछ 8 अनि 9 सारांशमा भन्ने भने पछि हट्नबाट जोगाउँछ 10 भन्ने हो भने हाम्रो मुक्तिको निश्चयतामा आउनलाई सहायता गर्छ मुक्तिको विषयमा निश्चित हुन सहायता गर्छ र 5 चाहिँ 11 थाहा हुन्छ यसले हामीलाई इनाम दिलाउँछ यो प्रशस्त गरी प्रवेश भनेको के हो इनामको कुरा गरिएको हो त्यसैले छिटो म लान चाहन्छु पहिलो चाहिँ हो यसले मलाई बेकममा हुनबाट जोगाउँछ अनि यो 8 छ हेरौँ यहाँ किनकि यी कुराहरू अब छ नि तपाईँले 8-15 हेर्नुभयो भने यो यी कुराहरू भन्ने शब्द धेरै पटक दोहोरिएको छ यी कुराहरू छन् भने यी कुराहरू छैनन् भने यी कुराहरू यस्तो उस्तो यी कुराहरू भनेको के कुराहरू त यो 7 कुराहरू अब 8 हेरौँ किनकि यी कुराहरू तिमीहरूसँग छन् भनेको तिमीहरूका हुन् तिमीहरूको निजी सम्पत्ति हो र त्यति मात्र होइन तर प्रशस्त हुँदै जान्छन् भने यिनीहरूले तिमीहरूलाई हाम्रा प्रभु येशु ख्रीष्टको पहिचानमा अनि के भनेछ बेकममा नहुने तुल्याउँछन्। अनि यो बेकममा भन्ने शब्द चाहिँ ग्रिकमा आर्गोस भन्ने शब्द हो। एर्गोन भनेको काम, त्यसमा अगाडि आ थप्यो भने बिना काम भनेको बेरोजगार। अनि यो चाहिँ कसको लागि प्रयोग गरेको छ भने मत्ती 20 अध्यायको एउटा दृष्टान्त छ, 3 र 6 पदमा त्यो शब्द प्रयोग गरेको छ, जहाँ चाहिँ एउटा मालिक चाहिँ बाहिर जान्छ नि, त्यहाँ केही मानिसहरू चाहिँ बिना काम उभिरहेका देख्छ उसले। के हो तिमीहरू के गरेर उभिरहेछौ? केही पनि छैन, हामी हात बाँधिरहेछौँ, बिना काम। अनि यसलाई चाहिँ मत्ती 12:36 व्यर्थको कुरा भनिएको छ। पहिलो तिमोथी 5:13 अल्छी भनिएको छछ। अनि तितस 1:12 एउटा समूहलाई भनेको छ उनीहरू अल्छेहरू हो। कोहरू अल्छे र घिचुवा थिए? क्रेटीहरू, अल्छे, त्यही शब्द, बिना काम, अल्छी, काम गरेर बिना काम उभिरहेका। यो पढ्दाखेरि चाहिँ मलाई के अरे दाउद अङ्कल भन्नु छ, डेभिड अङ्कल सब अनुवाद गर्दैछु यहाँ, डेभिड अङ्कलले प्रचार गर्नुभएको थियो प्रेरित 1 अध्यायमा अस्ति। त्यहाँ चाहिँ चेलाहरू हेरिरहेको थिए, कहाँ यसो जानुभयो अनि स्वर्गदूतहरू आएर के भन्छन्, के हेरेर उभिरहेको काम छैन लाग काममा। त्यही भनेको, यदि यो कुरा छैनन् भने चाहिँ तपाईँ बेकममा हो र मण्डलीमा तपाईँ एउटा खाली हात बस्नुभएको व्यक्ति हो। क्रिस्टियन हुनु, मण्डलीको सदस्य हुनु भनेको चाहिँ सदस्य लिनु मात्र होइन, दिनु पनि हो। है, ध्यान दिएर सुन्नुहोस्, यो दिनु हो, यहाँ मेरो समय, मेरो परिश्रम, म केही गर्दैछु, केही काम गर्दैछु, मण्डलीमा म सक्रिय छु, निष्क्रिय छैन। तपाईँहरू कति यहाँ निष्क्रिय हुनुहुन्छ, क्रिएटिभ जस्तै अल्छे हुनुहुन्छ, त्यस्तै हुन चाहनुहुन्छ र बिना काम अल्छे के रोबिरहनु भएको छ। अर्को चाहिँ हो, यहाँ निष्फल नहुने तुल्याउँछन्। दोस्रो कुरा, निष्फल हुनबाट जोगाउँछन्। यीशुले भन्नुभयो उनीहरूले फल फलाउनेछन्, कसैले 30 गुणा, कसैले 60 गुणा, तर फल त छ। तर विचार गर्नुहोस्, त्यस्तो विश्वासी जो निष्फल छ उसमा केही फल देखिँदैन, कठै बिचरा है, अर्थात् ऊ आत्मिक रूपमा बिरामी छ, ग्रस्त छ, उसलाई 4 जना मान्छेले तन्नामा बेरेर लानु परेको छ, केही गरेर छैन, निष्फल उसको जीवन, आत्माको फल देखिँदैन। अनि तेस्रो चाहिँ हो, छोटकरीमा गइरहेछु, यो चाहिँ हो पछि हट्नबाट बचाउँछ। अनि 9 पदमा हेरौँ, यहाँनिर छ, तर जससँग यी कुराहरू छैनन् ऊ के हो? अन्ध हो। अनि ग्रिक शब्दमा जुन प्रयोग भएको छ त्यसको अर्थ हो अन्ध, त्यही हो, नदेख्ने। अनि यहाँ भनेको छ ऊ टाढा देख्न सक्दैन। अनि यो शब्द चाहिँ चाहिँ यो मायोपिया भन्ने शब्द आउँछ, मायोपिया टाढा, जस्तै मलाई के रोग लाग्छ नि, म मायोपिया हो, म टाढा देख्न सक्दिनँ, यो बाइबल देख्न सक्छु। अनि अस्ति गोपाल भाइले भन्दै हुनुहुन्थ्यो म चस्मा नलाई पढ्दै थिएँ, तपाईँलाई चस्मा चाहिँदैन क्या दाजु? अनि मैले भने मायोपिया हो, म टाढा देख्न सक्दिनँ। अनि यो चस्माले त्यही ठिक गर्छ, टाढा देख्न सहायता गर्छ। अनि कुन शब्दबाट आउँछ भने आँखा बन्द गर्नु, अनि कस्तो हुन्छ नि प्रायः मलाई चाहिँ चस्मा लाग छैन र पर हेर्नु पऱ्यो भने यस्तो गर्छु, म आँखा बन्द गर्छु, अर्थात् इच्छापूर्वक आँखा बन्द गर्दैछु। अनि ती विश्वासीहरू जोसँग यो छैनन् उनीहरू इच्छापूर्वक आँखा सानो पारिरहेछ यसरी के छ त्यहाँ देख्न सकिरहेको छैन। अनि कस्तो विश्वासीलाई जनाउँछ भने जो चाहिँ यो संसारको लागि मात्र जिरहेका छन्, आउनेवाला त्यो नयाँ सहर त्यसको लागि केही सोचेको छैन, उनीहरू जिरहेछन्, कमाइरहेछन्, खाइरहेछन्, पिइरहेछन्, तर यो संसारको लागि मात्र, आउनेवाला सहरको लागि केही जोहो गरेको छैन, केही सम्पत्ति जोहो गरेको छैन। उनीहरूलाई यति कुरा थाहा छ, यो अहिले संसारमा यहाँ म बाँच्नु परेको छ, यहाँ म यहाँ उभिनु परेको छ, यहाँ समाजको अगाडि एउटा नाक फुलाउनु परेको छ, केही हुँ किन चाहियो समय, भोलि उहाँले नाक फुलाउनुहुन्छ तपाईँको जब उहाँले शासक बनाउनुहुन्छ। अहिले चाहिँ पछिको लागि हेर्नुहोस्, अब्राहम त्यस्तो थिए, किन पालमा बसे? किनभने अब्राहम चाहिँ आउनेवाला सहरलाई हेर्थे, पर देख्थे अब्राहम, मायोपिया थिएन अब्राहमलाई। तर यहाँ कतिजना हुनुहुन्छ जो तपाईँहरूलाई मायोपिया भएको छ, किन त अनि स्पष्ट छ, कारण के हो भने तपाईँ यो थप्नलाई परिश्रम गरिरहनु भएको छैन, हतार गरिरहनु भएको छैन, तपाईँले भन्दै हुनुहुन्छ म बुढो भएपछि प्रभुको सेवा गरौँला, मायोपिया हो तपाईँ तपाईँले भन्दै हुनुहुन्छ केही कमाएपछि म मेरो जीवन दिउँला, मायोपिया हो तपाईँ, इच्छापूर्वक यो गर्दै हुनुहुन्छ। चौथो चाहिँ हामी यहाँ देख्छौँ यसले हाम्रो मुक्तिलाई प्रमाणित गर्न सहायता गर्छ अनि यो चाहिँ दस पदमा यहाँ चाहिँ यसकारण भाइहरू हो आफ्नो बोलावट र चुनाव के गर्नलाई पक्का गर्नलाई बढी प्रयत्न गर यो मुक्ति पाउनलाई प्रयत्न गर भनेको होइन यो बोलाव र चुनाव भनेको यसले मुक्तिलाई जनाउँछ एक शब्दमा भन्ने भने अनि यो मुक्ति छ भन्ने कुराको प्रमाणित गर्ने कुरा हो यो प्रयत्न गर भनेको चाहिँ प्रमाणित गर आफूलाई तिमी प्रभुको हौ भन्ने कुरा जति हामी यसमा बढ्छौँ त्यति नै म प्रभुको हुँ भन्ने कुरामा अरू पनि निश्चित हुन्छ अनि म पनि निश्चित हुन सक्छु अनि अन्तिम पाँचौँमा चाहिँ हेर्नेछ एघार पदमा किनकि यसरी तिमीहरूले हाम्रा प्रभु र मुक्तिदाता हिजोको सिक्कामा दुईवटातिर थियो सिक्का कता गयो एकातिर प्रभु र एकातिर मुक्तिदाता है उहाँ हाम्रो प्रभु मात्र होइन उहाँ हाम्रो मुक्तिदाता उहाँ हाम्रो मुक्तिदाता मात्र होइन उहाँ हाम्रो प्रभु हुनुहुन्छ अनि लुका छमा उहाँले भन्नुभएको छ लुका छको छ्यालिस तिमीहरू मलाई किन मुखले हे प्रभु भन्छौ तर मेरो आज्ञाहरू चाहिँ के गर्दैनौ पालन गर्दैनौ किन प्रभु भनेको मलाई नभन है प्रार्थना गर्दै हुनुहुन्छ तपाईँ आज भने हे प्रभु किन प्रभु भन्ने यदि उहाँको आज्ञा तपाईँ पालन गर्नु भएको छैन भने हेर्नुहोस् त प्रभुले तपाईँलाई कति कुरा दिनुभएको छ एकदेखि चार पदमा है तर गरिरहनु भएको छैन भने तपाईँ आफ्नो भाग गरिरहनु भएको छैन अनि यहाँ भनेछ हाम्रा प्रभु र मुक्तिदाता येशु ख्रिस्टको अनन्त राज्यमा प्रशस्त गरी प्रवेश पाउनेछौ अनि यो प्रशस्त गरी भनेको चाहिँ एकदम मजाले छिर्ने भने होइन यो चाहिँ प्रशस्त इनामको कुरा गर्नुभएको हो यसको अर्थ उहाँ न्यायकर्ता हुनुहुन्छ अनि उहाँले हाम्रो कामहरूको न्याय गर्नुहुन्छ हाम्रो काम अनुसार हामीलाई इनाम दिनुहुन्छ अनि जस्तो हाम्रो काम त्यस्तै उहाँको इनाम तपाईँ खाली हात छिर्न चाहनुहुन्छ कि भरिएर छिर्न चाहनुहुन्छ के गर्दै हुनुहुन्छ होइन कसरी गर्दै हुनुहुन्छ किन गर्दै हुनुहुन्छ है प्रभुले तपाईँहरूलाई सहायता गर्नुभएको छ यो खण्डबाट तपाईँको विश्वासमा प्रगति हुनलाई मेरो प्रार्थना यही हुन्छ तपाईँहरूको लागि हुन्छ नवीनजीले अगाडि आइदिनुहुन्छ अनि फेरि अघि बढ्नेछौँ हस् त धेरै धन्यवाद सबैलाई जय मसीह छ